यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। उपनिर्वाचन हुने बारा दुई, चितवन दुई र तनहु एक नम्बर क्षेत्रमा मतदान शुरू। ढुक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह। नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको 75 वर्ष पूरा। विचार मिल्ने कम्युनिष्टहरूबीच एकता हुनुपर्ने नेताहरूको भनाई। मुलुकको अर्थतन्त्रमा सुधार हुन थालेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा जानकारी। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त। र अमेरिकामा यो वर्ष फ्लूका कारण 19,000 भन्दा बढ़ीको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराऊ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। बारा क्षेत्र नम्बर दुई, चितवन क्षेत्र नम्बर दुई र तनहु क्षेत्र नम्बर एकमा आज प्रतिनिधि सभा उपनिर्वाचन हुँदैछ। अहिले बिहान 7 बजे शुरू उपनिर्वाचनमा निर्धक्क भई मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपील गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले विशेष सजगता अप्नाएको छ। आयोगले आज सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन संचालनका लागि स्थानीय प्रशासनले तोके बमोजिम हुने गरी निर्देशन गरेको छ। मतदानको समयमा असामान्य परिस्थिति सिर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कार्यवाही गरी मतदान कार्यलाई निर्वाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले निर्देशन गरेको छ। आज उपनिर्वाचन हुने चितवन क्षेत्र नम्बर दुईमा के कस्तो गतिविधि भइरहेको छ, निर्वाचन शुरू भएको छ या छैन, यसबारे जानकारी दिन आज अहिले हाम्रा चितवन संवाददाता सूर्य अधिकारी हाम्रो सम्पर्कमा हुनुहुन्छ। सूर्यजी,
हजुर,
के छ त्यहाँको पछिल्लो अवस्था, जानकारी गराइदिनुहोस्।
भर्खरै अब चुनाव उपनिर्वाचनको लागि मतदाताहरू मतदान केन्द्र अथवा मतदान स्थलमा जाने क्रम देखिएको छ। बाटोमा हेर्दाखेरि तयारी त हिजो नै पूरा भइसकेको हो। यसको लागि 7 बजेबाट नै सुरु गर्ने भनिएको छ। तथापि त्यसको लागि अब 7 बजे कतै नभए पनि अब केही समय, 4-5-7 अथवा 5-10 मिनटपछि सायद सुरु हुन्छ। सुरुमा तयारी भित्र छिर्नको लागि त्यो देखिएको छ। र बाटोमा पनि मतदाताहरू बिस्तारै, त्यति धेरै होइन, यो दिउँसो अलिकति गर्मी हुने भएकोले बिहान चाहिँ महिला बुढाबुढीहरू चाहिँ जाने क्रम देखिएको छ।
हजुर, चितवन क्षेत्र नम्बर दुईमा कति मतदान स्थलहरू रहेका छन्, कति मतदान केन्द्र रहेका छन्?
अब चितवनमा 43 मतदान स्थल छन् भने 138 मतदान केन्द्र छन्, जहाँ चाहिँ 690 कर्मचारी खटाइएको छ। मतदाता चाहिँ यहाँ 1,24,695 रहेका छन्।
यसभन्दा अगाडिको निर्वाचन र अहिलेको यो उपनिर्वाचनमा मतदाताहरूको उत्साह के कस्तो देख्नुहुन्छ यहाँ?
मतदाताको उत्साह उत्तिकै पाएका छौँ हामीले पहिला र अहिलेको अवस्थामा। र यहाँ अलिकति यो उपनिर्वाचनमा केही चाहिँ मतदाताहरू पनि बढेको देखिन्छ। अब भले मेरो निर्वाचन क्षेत्र अथवा मेरो निवास पनि यही क्षेत्र हो र म नजिकै मतदान मेरो निवास र मतदान स्थल पनि त 300-400 मिटरको नजिक छ। अब यो बाटोमा हेर्दाखेरि मतदाताहरू एकदम उत्साहित, बिहान विशेष गरी चाहिँ बुढाबुढी र महिलाहरू चाहिँ बढी गएको देखिन्छ पुरुषहरू भन्दा।
हस् सूर्यजी, जानकारीका लागि धन्यवाद।
हजुर, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो हाम्रा चितवन संवाददाता सूर्य अधिकारी। तनहुमा 9 जना उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन्। तनहुमा 1,23,305 मतदाता रहेका छन्। तनहुमा मतदानका लागि 69 मतदान स्थल र 152 मतदान केन्द्र कायम गरिएको छ। 1,24,695 मतदाता रहेको चितवन क्षेत्र नम्बर दुईमा 43 मतदान स्थल र 138 मतदान केन्द्र निर्धारण गरिएको छ भने चितवन निर्वाचन क्षेत्र नम्बर दुईमा 22 जना उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा रहनु भएको छ। आज बारा क्षेत्र नम्बर दुईमा पनि उपनिर्वाचन हुँदैछ र बारा क्षेत्र नम्बर दुईमा के कसरी उपनिर्वाचन अगाडि बढ़िरहेको छ त्यसबारे जानकारी लिन हामी बारा संवाददाता सिकेन्द्र पासवानसँग कुराकानी गर्दैछौ। सिकेन्द्रजी हजुर सिकेन्द्रजी के छ त्यहाँको स्थिति, मतदाताहरूको उत्साह के कस्तो रहेको छ?
रत्नाजी भर्खरै म यो महागढीमाई नगरपालिकाको सिन्द्रा प्रावि भवन र मतदान नम्बर 76 म आएको छु। वडा नम्बर यो 1 हो र अहिले यहाँ मतदान सुरु भइसकेको छ। यहाँ सुरक्षाको बाक्लो उपस्थिति देखिएको छ रत्नाजी, र त्यसै गरी यहाँको चाहिँ मतदान सुरु भएको र बाराको समग्र सबै ठाउँमा चाहिँ मतदान सुरु हुने प्रक्रियामा पनि छ र कति धेरै ठाउँमा चाहिँ मतदान सुरु भइसकेको छ रत्नाजी।
हजुर, कति मतदान स्थल र कति मतदान केन्द्रहरू कायम गरिएको छ र मतदाता संख्या के कस्तो रहेको छ बारामा?
त्यो बारामा मतदान केन्द्रको कुरा गर्नु पर्दाखेरि 137 मतदान केन्द्र रहेको छ भने 82 मतदान स्थल रहेको छ। त्यसमध्ये अति संवेदनशील भनेर 65 छुट्याएको छ, यो भनेको मतदान स्थल नै रहेको छ र सामान्य 17 रहेको छ। त्यसै गरी म यहाँ सुरक्षाको कुरा गर्दाखेरि भर्खरै केही बेर अगाडि प्रमुख जिल्ला अधिकारीसँग कुरा भएको थियो, नवराज सापकोटासँग, उहाँकै कुरालाई चाहिँ भनाइ मान्ने हो भने बारा जिल्लामा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान गरी 3,500 सुरक्षाकर्मी प्रचालन गरेको छ र यो बारा निर्वाचन क्षेत्र नम्बर 2 को कुरा गर्नु पर्दाखेरि यहाँ 2 नगरपालिका र 3 गाउँपालिका रहेको छ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 को मतदाताको संख्या भन्नुपर्दाखेरि 105,248 मतदाता रहेको छ रत्नाजी।
हस् सिकेन्द्रजी, जानकारीका लागि धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा बारा संवाददाता सिकेन्द्र पासवान। बारा जिल्ला क्षेत्र नम्बर 2 आज उपनिर्वाचन भइरहेको स्थानमा 34 जना उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा रहनु भएको छ भने 82 मतदान स्थल कायम गरिएको छ जहाँ 105,248 मतदाता रहेको हाम्रा संवाददाताले जनाएका छन्। अब अन्य समाचारहरू। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रमा सुधार हुन थालेको बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित आर्थिक परिसंवाद कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकार लागि परेको बताउनुभयो। उहाँले राजस्व संकलन र वैदेशिक मुद्राको संचितमा वृद्धि हुँदै गएको, ब्याजदर क्रमशः ओह्रालो लाग्दै गएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केही सुधारका महत्वपूर्ण एजेण्डा स्थापित गरेर जाने विश्वास दिलाउनुभयो। कार्यक्रममा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि पहल भइरहेको उल्लेख गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ दशकमा नयाँ उत्साहका साथ अगाडि बढ़न चाहे पनि अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर जानुपर्ने बताउनुभयो। अर्थशास्त्री अच्युत वाग्ले अर्थतन्त्रसँग जोड़िएको विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न अभियानलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीय सभालाई ललितपुरमा हिजो सम्बोधन गर्नुहुँदै माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट आन्दोलन नेपालमा अझै पनि लोकप्रिय रहेकाले सही विचार, नीति र भावनात्मक रूपले रूपान्तरणको अभियानलाई अगाडि बढ़ाउनुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री प्रचण्डले विगतमा कम्युनिष्टहरूबीच एकता हासिल गर्ने प्रक्रियामा भएका त्रुटिलाई सच्याउँदै लैजानुपर्ने पनि बताउनुभयो। उहाँले अराजकतातिर गइरहेको राजनीतिलाई सुधार्न बुद्धिजीवीहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलबीच सहकार्य र एकता जरूरी रहेको बताउनु भएको छ। कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा हिजो एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेकपा एमालेसँग देशको स्वाधीनता, शान्ति र विकास बाहेक अन्य स्वार्थ नरहेकाले विचार मिल्ने सबैसँग मिलेर अगाडि बढ़न तयार रहेको बताउनुभयो। अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी विरूद्ध स्थापना कालदेखि नै अनेकौं प्रहार भए पनि सबै चुनौती पाखा लगाएर यो अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो। भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ। उपचारमा संलग्न चिकित्सकले राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिनुभएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा गत बुधबारदेखि राष्ट्रपति पौडेलको उपचार जारी छ। गण्डकी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि गर्नुभएको प्रस्ताव अस्वीकृत भएको छ। प्रदेशसभाको हिजो बसेको बैठकमा प्रदेशसभामा विश्वासको मतका लागि मुख्यमन्त्री अधिकारीले गर्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। 60 सदस्यीय गण्डकी प्रदेशसभामा उहाँले गर्नुभएको विश्वासको मतको प्रस्तावको पक्षमा 24 र विपक्षमा 35 मत खसेको थियो। प्रस्तावको पक्षमा नेकपा एमालेका 22 र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईजनाले मतदान गर्नुभएको थियो भने विपक्षमा नेपाली कांग्रेसका 27, नेकपा माओवादी केन्द्रका 7 र स्वतन्त्र एकजनाले मतदान गर्नुभएको थियो। 60 सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि 31 सांसदको समर्थन आवश्यक हुन्छ। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण मुख्यमन्त्री अधिकारीले हिजो प्रदेशसभाबाट विश्वासको मत माग्नु भएको थियो। अधिकारी गत पुष 25 गते एमाले सहित नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएसँगै गण्डकीमा अब अर्को सरकार बन्नेछ। लुम्बिनी प्रदेश सरकारले 100 दिनमा संघीयतालाई संस्थागत गर्न महत्वपूर्ण काम गरेको जनाएको छ। 100 दिनको उपलब्धि सार्वजनिक गर्दै प्रदेश सरकारले यस अवधिमा प्रदेश संरचनालाई संस्थागत गर्न र जनतालाई प्रदेश सरकारका तर्फबाट उपलब्ध गराउने सेवामा उल्लेख्य उपलब्धि हासिल गरेको जनाइएको छ। प्रदेश राजधानी राप्ती उपत्यका दाङ देउखुरीमा हिजो पत्रकार सम्मेलन मार्फत प्रदेश सरकारले 100 दिनको उपलब्धि सार्वजनिक गरेको हो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आर्थिक संकटको न्यूनीकरणका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्ने बताउनु भएको छ। पार्टी निकट युवा संघ नेपालको सहकारी विभागले कम्युनिष्ट पार्टीको 75 स्थापना दिवसका अवसरमा आयोजना गरेको गोष्ठीमा अध्यक्ष नेपालले सहकारीले आम मानिसको हितमा काम गर्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष नेपालले युवालाई सृजनात्मक कार्य तथा उत्पादनमा जोड़न सकेमा देश विकास र जनताको समृद्धि कायम हुने बताउनुभयो। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताउनु भएको छ। कम्युनिष्ट पार्टीको 75 स्थापना दिवसका अवसरमा हिजो जनकपुरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता खनालले देशको आर्थिक सामाजिक सांस्कृतिक र राष्ट्रियतामाथि देखिएको संकट समाधानका लागि सबै एकताबद्ध भएर अगाडि बढ़नुपर्ने बताउनुभयो। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले जनताले परिवर्तनको अनुभूत हुने गरी समाजवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताउनु भएको छ। काठमाडौँमा हिजो प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा उपप्रधानमन्त्री श्रेष्ठले राजनैतिक परिवर्तन र उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो। उपप्रधानमन्त्री श्रेष्ठले पत्रकारितालाई मर्यादित बनाउँदै पत्रकारले निष्ठा र तथ्यको नजिक रहेर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। आज वैशाख शुक्ल तृतीया तिथि देशभर स्नान दान पूजा लगायत विभिन्न धार्मिक कार्यहरू गरी अक्षय तृतीया मनाइँदैछ। धर्मशास्त्रहरूमा उल्लेख भए अनुसार यस दिन श्रद्धापूर्वक गरिएको दानले कहिल्यै नाश नहुने अर्थात अक्षय फल दिने भएकाले यसलाई अक्षय तृतीया भनिएको हो। यो पर्व गर्मी मौसममा पर्ने भएकाले घामबाट बस्न छाता, तातो जमीनबाट सुरक्षित रहन जुत्ता र तिर्खा मेट्न शर्बत यस दिन विशेष रूपमा दान गर्ने चलन छ। शास्त्रहरूमा अन्न र पानीलाई प्राणी सरह मूल्यवान ठानिएकाले आज अलैंची, सुकमेल र घिउ मिसाइएको सातु तथा मरिच, पिपला एवं सखर हाली तयार पारिएको शर्बत दान गर्नाले प्राण दान गरे बराबरको पुण्य मिल्ने जनविश्वास छ। पौराणिक कथन अनुसार शिव पार्वतीको विवाह भएको आजकै दिनदेखि सत्ययुगको प्रारम्भ भएको मानि आजको दिनलाई युगादि पनि भन्ने गरिएको पाइन्छ। कोरोना भाइरसको संक्रमणबाट हिजो एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 1148 नमूना परीक्षण गर्दा 78 जनामा संक्रमण पुष्टि भएको छ। म्याग्देस्थित धौलागिरी हिमाल आरोहणका क्रममा आरोहण दलका एकजना बेपत्ता भएका छन् भने दुईजनाको सकुशल उद्धार गरिएको छ। धौलागिरी आधार शिविरमा आरोहीको सामान पुर्याएर फर्कने क्रममा शुक्रबार साँझ भरिया हिउँ पहिरोमा पुरिएका थिए। बेपत्ताको खोजीका लागि हेलिकप्टर मार्फत धौलागिरी आधार शिविर पुगेर फर्कनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलु खुम्बुको सोलु दूधकुण्ड नगरपालिका एक नुथला फुलेली गाउँका 20 वर्षीय अमृत राई बेपत्ता भएका हुन्। अमृतसँगै बेपत्ता भएका सोही ठाउँका धीरज राई र अर्जुन राईको शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेर इटली आधार शिविरमा पुर्याइएको शेरचनले जानकारी दिनुभयो। उनीहरू सेभेन समेत्रे काठमाडौँबाट भरियाका रूपमा आधार शिविरमा गएका थिए। दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिंहदल सिंह भण्डारीको शव भेटिएको छ। तुइनबाट खसिएर हिजो बेपत्ता भएका 45 वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो। सामान किनमेल गरी दार्चुला सदरमुकाम खलंगाबाट भारतीय भूभाग दार्चुला हुँदै घर फर्कदै गरेकी आमालाई लिन गएका भण्डारी तुइनबाट नदीमा खसेर बेपत्ता भएका थिए। भौगोलिक विकटताले सबै ठाउँमा ट्र्याक्टर नपुग्ने भएपछि सिन्धुपाल्चोकका किसानहरूले खेतबारी जोत्नका लागि गोरू प्रयोग गर्न थालेका छन्। गोरूप्रति किसानको आकर्षण बढ़न थालेपछि त्यहाँका स्थानीय तहहरूले गोरू किन्ने किसानलाई अनुदानको व्यवस्था मिलाएको छ। सिन्धुपाल्चोकबाट जीवन श्रेष्ठको रिपोर्ट।
पछिल्लो समय अधिकांश किसानहरूले गोरुको साटो ट्र्याक्टरको प्रयोग गर्न थालेका छन्। तर सिन्धुपाल्चोकका किसानहरू भने आफ्ना खेतबारी जोत्न गोरु नै रोज्ने गरेका छन्। भौगोलिक अवस्थाका कारण सबै ठाउँमा ट्र्याक्टर लान र लैजान गाह्रो हुने मात्र होइन, गहिरोसँग ट्र्याक्टरले नखन्ने र मरमत गरिरहनु पर्ने जस्ता समस्या आउन थालेपछि किसानहरू गोरुप्रति आकर्षित भएका हुन्। बारबिसेका किसान हरिप्रसाद तिमल सिन्हा।
एउटा नटबटु भान्छ भने त अब हामी कहाँ जाने हो? अब माथि गाउँबाट बजार एक दिन लाग्छ, एउटा त्यो समस्या भयो, तेल नपाउने, तेलको महँगी।
ट्र्याक्टरमा भन्दा पनि गोरु प्रति किसानहरूको आकर्षण बढेकाले किसानहरूलाई अनुदानमा गोरु वितरण थालिएको बारबिसे नगरपालिकाले जनाएको छ। नगर प्रमुख बालकृष्ण बस्नेत:
700 गोरुलाई बिमा पनि गरेका छौ, हलीको पनि बिमा छ, 2 लाख रुपियाँ हलीको लागि पनि आउँछ, एउटा गोरु मर्दाखेरि 22,000 रुपियाँ पनि इन्सुरेन्सबाट आउँछ, नगरपालिकाले 70 लाख पैसा चाहिँ अनुदान दिइरहेको छ।
गोरुको लागि पनि अनुदान पाउन थालेपछि किसानहरू खुसी भएका छन्। राम्चीका किसान अटल बहादुर तामाङ:
गोरु अब किनिदिने कुरा भयो, गोरु नहुनेलाई खर्च गरे अब 10-15 हजार भने पनि उहाँहरूले सहयोग गर्नुभयो, त्यसमा हामीले अब 10-15 हजार पाल्यो भने गोरु आउँछ।
पहाड़ी जिल्ला सिन्धुपाल्चोकमा खेतबारीमा ट्र्याक्टर ढुवानी गर्न त समस्या छँदैछ, त्यसमाथि बिग्रिरहने र उब्जनी पनि कम हुने भएपछि ट्र्याक्टर प्रयोग गरिरहेका किसानहरू पनि पुनः गोरु प्रयोगमा फर्कने क्रम बढ्दो छ भने स्थानीय सरकारले पनि गोरु प्रयोग गर्ने किसानहरूलाई प्रोत्साहित गर्न कार्यक्रमहरू सार्वजनिक गरिरहेका छन्। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चो।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा यो वर्ष फ्लूका कारण 19,000 भन्दा बढ़ीको मृत्यु भएको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा सन् 2023 पहिलो 3 महिनामा कम्तीमा 2,60,00,000 फ्लूका बिरामी भएका र तीमध्ये 2,90,000 अस्पताल भई उपचार सेवा लिएका छन्। तथ्याङ्क अनुसार यो वर्षको पहिलो 100 दिनमा फ्लूका 19,000 मृत्यु भइसकेको छ। यो अवधिमा बाल रोगका कारण 143 जनाको मृत्यु भएको छ। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले युक्रेनमा जारी युद्धमा सहभागी हुन अस्वीकार गर्दै किव र मस्कोबीच वार्ताबाट समाधान हुनुपर्ने बताउनु भएको छ। युद्धको लागि किव पनि दोषी रहेको र मस्कोमाथि प्रतिबन्ध लगाउन वा किवलाई गोला बारूद आपूर्ति गर्न पश्चिमी राष्ट्रहरूसँग सामेल नभएको भन्दै युक्रेन राष्ट्रपति लुलासँग चिढ़िएका समयमा उहाँले सम्झौताकर्ताका रूपमा ब्राजिलको भूमिकालाई पुनर्जीवित गर्न खोजिरहनु भएको छ। लिस्बनमा पोर्चुगलका राष्ट्रपति सेलो रेबेलो डी सुसासँगको भेटपछि लुलाले आफूहरूले युक्रेनको क्षेत्रीय अखण्डताको उल्लंघनको निन्दा गरेको र वार्ताद्वारा राजनैतिक समाधानको समर्थन गर्ने उल्लेख गर्नुभयो। अब आर्थिक समाचार।
सड़क स्तरीय भए पनि एउटा पुल निर्माणमा ढिलाइ हुँदा लुम्बिनी आउने जाने पर्यटक तथा स्थानीयलाई शास्ति हुने गरेको स्थानीयले गुनासो गरेका छन्। निर्माण शुरू भएको 8 वर्षसम्म पनि लुम्बिनी जाने बाटोमा पर्ने बेथरी पुलको काम सम्पन्न नहुँदा पर्यटक तथा स्थानीयले समस्या बेहोर्नु परेको हो। सरकारले 2071 साल असारमा पप्पू बागमती जेबी कन्स्ट्रक्सनसँग 2073 निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। भैरहवाबाट लुम्बिनी जाने सड़क विस्तारसँगै पुल पनि निर्माण गर्नुपर्ने हो, तर पुलको निर्माणको काम अघि बढ़न नसक्दा सड़क विस्तारको प्रतिफल समेत अनुभूति नभएको लुम्बिनीका होटल व्यवसायी खेम श्रेष्ठले बताउनुभयो। हुलाकी सड़क आयोजना कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले भने तिनाउ खोला र डण्डा नदीमा पुल निर्माणको काम गर्ने ठेक्का अहिले नयाँ कम्पनीलाई दिई छिटो सम्पन्न गर्न निर्देशन दिइएकाले अब पुलको निर्माणले तीव्रता लिने बताउनुभयो। पाल्पा क्षेत्रका पर्यटकीय क्षेत्र तथा स्थानीय उत्पादनहरूको प्रवर्धनका लागि काठमाण्डुमा आयोजित एक दिने पाल्पा महोत्सव सम्पन्न भएको छ। पाल्पाली संगम काठमाण्डुको आयोजनामा काठमाण्डुको राष्ट्रिय सभागृहमा शनिबार सम्पन्न भएको पाल्पा महोत्सवमा स्थानीय खानाका परिकारहरू, पाल्पाली ढाका, करुवा लगायत स्थानीय उत्पादनहरूको बिक्री कक्षसँगै पाल्पाका ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकीय स्थलहरूको चिनारी समेटिएको कक्षहरू राखिएको थियो। महोत्सवबाट पाल्पा क्षेत्रको पर्यटन प्रवर्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको पालपाली संगमका महासचिव जीवन भण्डारीले बताउनुभयो। कर्णाली प्रदेशको मुगु जिल्लामा स्थानीय स्तरमै स्याउको बिरूवा तयार पारी बिक्री वितरण हुन थालेपछि त्यसभेगका कृषकहरूलाई बिरूवा पाउन सहज भएको छ। विगतका वर्षहरूमा जिल्ला बाहिरबाट स्याउका बिरूवाहरू खरिद गरी ल्याउनु परेकोमा अहिले स्थानीय स्तरमै बिरूवा तयार हुँदा कृषकहरूलाई आर्थिक व्यवहार पनि कम पर्ने गरेको जिल्ला कृषि ज्ञान केन्द्र मुगुले जनाएको छ। मुगुको तालचा क्षेत्रका स्थानीय कृषकले व्यावसायिक रूपमै बिरूवा उत्पादन गर्न थालेपछि ती कृषकका लागि पनि आमदानीको राम्रो स्रोत बनेको हाम्रा मुगु संवाददाता विनोद कुमार मल्लले जनाएका छन्।
आर्थिक समाचारका साथमा सुरेन्द्र मणि त्रिपाठी, अब खेल समाचार।
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएका खेलमा साउदी अरेबिया र कुवेत विजयी भएका छन्। साउदी अरेबियाले कतारलाई 7 विकेटले तथा कुवेतले बहराइनलाई 2 विकेटले पराजित गरेको हो। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित 50 ओभरको खेलमा 49.5 ओभर खेल्दै सबै विकेट गुमाएर 216 रन बनायो। 217 रनको लक्ष्य साउदी अरेबियाले 34.2 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। साउदीका लागि अब्दुल वाहिदले शतकीय पारी खेले। उनले 108 बलमा 124 रन बनाए। यस्तै बकार अल हसनले 55 तथा हिसम शेखले अभिजित 21 रन बनाए। बलिङतर्फ कतारका लागि इक्रमुल्लाह खानले 2 तथा खुरम शाहजादले 1 विकेट लिए। यसअघि ब्याटिङ गर्दै कतारका लागि मोहम्मद तनवीरले 46, कमरान खानले 36, इमाल लियांगेले 31 तथा मोहम्मद रिजलानले 28 रन बनाए। बलिङतर्फ साउदीका इस्तियाक अहमदले 4 तथा अतिपुर रहमान, जैन उल अबिदिन र अहमद बलादर्फले 2-2 विकेट लिए। यसैगरी मुल्पानी क्रिकेट मैदानमा भएको अर्को खेलमा टस हारेर बहराइनले पहिला ब्याटिङ गर्दै निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 255 रन बनायो। 256 रनको लक्ष्य कुवेतले 44.2 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। कुवेतका लागि यासिन पटेलले अभिजित 63, अदनान इद्रिसले 56 तथा मित भाउसरले 54 रन बनाए। बलिङतर्फ बहराइनका लागि अब्दुल मजिदले 3 विकेट लिए। यसअघि ब्याटिङ गर्ने क्रममा बहराइनका लागि इमरान अनवरले 53 तथा फैज अहमदले 48 रन बनाए। बलिङतर्फ कुवेतका लागि सैयद मनुबले 4 विकेट लिए। क्यामरुनी फरवर्ड मेसुके ओलोमौले 2 गोल गरेपछि एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लीगमा मनाङ मर्स्याङ दी क्लबमाथि रोमाञ्चक जित हासिल गरेको छ। खुमलटारले मनाङमाथि 2-1 रोमाञ्चक जित निकालेको हो। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार भएको खेलको 13 मिनटमा मेसुके ओलोमौले गोल गर्दै खुमलटारलाई 1-0 अग्रता दिलाए। 53 मिनटमा टिमोथी कोडुले पेनाल्टीमा गोल गर्दै मनाङलाई 1-1 गोलको बराबरीमा ल्याए। 61 मिनटमा टिमोथी कोडु पेनाल्टीमा चुक्दा मनाङ अग्रता लिनबाट चुक्यो। मनाङको यो लगातार चौथो हार हो। यसअघि मनाङ सातो बाटो, जाउलाखेल र आर्मीसँग पराजित भएको थियो। यस जितसँगै खुमलटारले 11 खेलबाट 13 अंक जोडेको छ। पराजित मनाङको 11 खेलबाट 15 अंक छ। मुगुमा सम्पन्न हेमराज भाम स्मृति कप फुटबल प्रतियोगितामा जुम्ला फुटबल क्लबले उपाधि जितेको छ। घरेलु टोली रेड पाण्डा एफसीलाई शनिबार 3-1 हराउँदै जुम्लाले उपाधि जितेको हो। शुक्रबार हुने भनिएको फाइनल प्राविधिक कारणवश शनिबार सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ। जुम्लाले उपाधि सहित 1,00,000 रूपियाँ प्राप्त गरेको छ। भामबाडा फुटबल क्लबको आयोजनामा चैत्र 29 गतेदेखि सञ्चालन भएको प्रतियोगितामा 28 टोलीको सहभागिता रहेको थियो।
रमेश चमचा खेल समाचारका साथमा अब मौसम। आज देशका पहाड़ी भागमा आंशिक बदलिरहे। पहाड़ी भागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षा हुनुका साथै तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.8 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 76%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:32 भयो भने सूर्यास्त भरि साँझ 6:33 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। उपनिर्वाचन हुने 12, 2, चितवन 2 र तनहुँ 1 नम्बर क्षेत्रमा मतदान शुरू। ढुक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह। नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको 75 वर्ष पूरा। विचार मिल्ने कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने नेताहरूको भनाई। मुलुकको अर्थतन्त्रमा सुधार हुन थालेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा जानकारी। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त। र अमेरिकामा यो वर्ष फ्लूका कारण 19,000 भन्दा बढ़ीको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।